आवाज दिनेश एफएम 93.8 मेगाहर्ज मा वेरी गुड मर्निंग नमस्कार हार्दिक स्वागत है यहाँ संपूर्ण प्रदेश नंबर सात को विकास प्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्ज में कार्यक्रम तातो बहस को पर्खाई में बस्तर यहाँ संपूर्ण हार्दिक हार्दिक स्वागत करना चाहूँ कार्यक्रम बस्त मनोबर आस्थारक हमी दिनों विभिन्न विषय में अब चर्चा कर चुनाव का माहौल हत्त बढ़े गई गांव बस्ती चुनाव को रौनक त छाएक चुनाव का उम्मीदवार जो पार्टी उम्मीदवारी दिभक वहाँ घर दैलो में जाते हुए नमस्कार व्यक्त करते हुए खुट्टा ढोक् तर चुनाव में जितने गए पे काम कर न सकने धेरे नेता जनता ने अब भोट दिने पक्ष में छन निरंतर मैं भ आएको छु चोर फटाएर भ्रष्टाचारीलाई भोट होइन वास्तवमा इमानदार काम गर्न सक्ने र देशका लागि काम गरेर जनताको मन जित्ने नेतालाई चाहिँ अब चुनेर पठाउनु पर्छ विकल्पहरू धेरै छन् हामीसँग राजनीतिक दलहरूमा राजनीतिक दलको आस्थाभन्दा माथि उठेर व्यक्ति र काम गर्न सक्ने व्यक्तिलाई चुनेर पठाउनु पर्छ भन्ने आस्था विश्वास हामी राख्छौँ र हामीले निरन्तर जनतालाई भनि पनि रहेका छौँ वास्तवमै देश यतिखेर राजनीतिक ध्रुवीकरण भएको छ एकातिर वाम गठबन्धन छ भने अर्कोतिर लोकतान्त्रिक गठबन्धन छ लोकतान्त्रिक गठबन्धनभन्दा देशमा यतिखेर वाम गठबन्धन धेरै अगाडि रहेको मत सर्वेक्षणहरू आएको छ र देशमा अब कसले सरकार बनाउला त्यो त अब पछि नै थाहा हुनेछ तर राजनीतिक शक्तिका रूपमा कुरा गर्ने हो भने देशमा यतिखेर वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाएको विवेकशील साझा पार्टी दुई राजनीतिक ध्रुवको बीचमा कसरी आफ्नो एजेन्डालाई प्रस्तुत गर्ला आज हामी सिधै कञ्चनपुर क्षेत्र नम्बर एकतिर जाँदैछौँ र वास्तवमै चुनावको माहौल कञ्चनपुर क्षेत्रमा कस्तो छ महेन्द्रनगरमा त धेरै बढेको छ तर कञ्चनपुरको दक्षिणी क्षेत्रमा चाहिँ चुनाव कस्तो लागेको छ यो विषयमा आज हामी कुराकानी गर्दैछौँ यतिखेर हाम्रो बीचमा कञ्चनपुर क्षेत्र नम्बर एकको प्रदेशसभा नम्बर दुईमा चाहिँ उम्मेदवार दिनुभएका विवेकशील साझा पार्टीका उम्मेदवार मेवाराम चौधरी यतिखेर हाम्रो बिचमा हुनुहुन्छ उहाँलाई म वेलकम गर्छु मेवारामजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा
धन्यवाद हजुरलाई
एट फर्स्ट त यहाँलाई धेरै धेरै बधाई छ शुभकामना छ र यहाँले जुन पार्टीबाट उम्मेदवारी दिनुभएको छ होइन विवेकशील साझा पार्टी यतिखेर वैकल्पिक शक्तिको रूपमा अगाडि आएको छ यहाँको उम्मेदवारी प्रदेशसभा नम्बर दुईमा किन र केका लागि कञ्चनपुर क्षेत्र नम्बर एकमा
सबैभन्दा पहिले म दिनेश एफएमलाई धन्यवाद दिन चाहन्छु र मलाई यसमा आमन्त्रण गरेर एउटा आफ्नो पार्टीको उम्मेदवारीको बारेमा र मैले उम्मेदवारी दिनुको औचित्य पुष्ट्याएको बारेमा यहाँले मौका दिनुभएकोमा म दिनेश एफएम परिवारलाई धन्यवाद दिन चाहन्छु र यहाँका मतदाता सचेत नेपाली विवेकशील नेपाली मतदाताहरूलाई हार्दिक आग्रह र अनुरोधका साथ म यहाँहरूको अगाडि निवेदन गर्न चाहन्छु विवेकशील पार्टी साझा पार्टी एउटा नेपालको वैकल्पिक शक्तिको रूपमा उद्यमान सबैको आशाको दियो हाम्रो नारा नै बनेको छ कि अबको आशा विवेकशील साझा र यो पार्टीले देश र जनताको हितमा राष्ट्रको समृद्धिमा र भ्रष्टाचारीको विरुद्धमा यसलाई अगाडि बढाउनेछ र यहाँका यो मेरो हाम्रो चुनावी कञ्चनपुर क्षेत्र नम्बर एक र यो प्रदेशसभा खबाट मेरो उम्मेदवारी भएको छ र यसमा चाहिँ यहाँका स्थानीय समस्याहरूलाई प्रदेशमा गएर मैले राख्ने विभिन्न मुद्दाहरू छन् अहिलेसम्म हिजोका दिनमा जो आफूलाई राजनीतिक ठुला पार्टीको रूपमा प्रस्तुत गरेर जनताको माझमा पटक पटक गएर जनतालाई विभिन्न प्रकारका आश्वासनहरू दिए र ती आश्वासनहरू पुरा नगरिएको अवस्थामा मैले आफ्नो तर्फबाट यहाँबाट जनताले विवेकशील यस क्षेत्रका जनताहरूले मलाई जिताएर पठाउनु
भने त्यस क्षेत्रको लागि विकासको लागि यहाँको उम्मेदवारी हो समृद्धिका लागि यहाँ कञ्चनपुरको जुन चाहिँ बेलौरी उद्योग वाणिज्य सङ्घको पनि अध्यक्ष हुनुहुँदो रहेछ होइन पछिल्लो समय तपाईँको बारेमा मैले डाटा निकाल्दा त्यो देखियो र मेवारामजी अब भन्नुहोस् तपाईँले प्रदेश नम्बर होइन जुन चाहिँ कञ्चनपुर क्षेत्रको दुईबाट तपाईँले उम्मेदवारी दिइरहँदा त्यहाँ धेरै समस्या छ हेर्नुहोस् होइन साबिकमा रहेको अहिलेको श्रीपुर जुन चाहिँ नगरपालिका बेलौरी नगरपालिका रहेको छ गोकुलपुर त्यस क्षेत्रमा छ बेलडाँडी शिवनगर होइन यो क्षेत्र त्यस क्षेत्रमा पर्छ त्यहाँ धेरै समस्या तपाईँले चुनावी एजेन्डा के प्रस्तुत गरिरहनु भएको छ कञ्चनपुर क्षेत्रमा भन्नुहोस् त
म उद्योग बैंकको अध्यक्ष रहेको हैन जिल्ला सल्लाह अनि यो कञ्चनपुर उद्योग बैंक संघ अन्तर्गत यो बेलौरी शाखा हुँदाखेरि सल्लाहकार सदस्य हो
ए
तर स्थापना काल देखि नै म चाहिँ सल्लाहकार थिएँ र सल्लाहकार संयोजक रूपको रूपमा पनि मलाई साथीहरूले राख्नु भएको थियो तर पदमा मैले कहिले पनि दाबी गरेन मैले चाहेको भए त्यतिखेर म अध्यक्ष पनि हुन सक्थेँ र अध्यक्षमा चाहिँ वर्तमान अध्यक्ष हाम्रो लक्ष्मीनारायण चौधरी जो प्रतिनिधि सभाबाट प्रत्यक्ष उम्मेदवार हुनुहुन्छ
म चाहिँ
सल्लाहकार सदस्य मात्रै थिएँ
मेवारामजी तपाईँको एजेन्डा के छ भन्नुहोस् न
हजुर विशेष गरेर म यो हाम्रो यो प्रदेश सभा ख भनेको बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिका यो दुईवटा क्षेत्रमा लगभग 44-46 हजार मतदाता सङ्ख्या हो 44-46 हजार मैले किनभने त्यो गर्न सकिनँ 40 हजारभन्दा माथि मतदाता सङ्ख्या हो र यहाँको जुन जल्दो बल्दो समस्या हो र यसलाई सबभन्दा पहिले त्यो पहिचान गर्न सबभन्दा पहिलो प्रमुख कुरा पहिचान गर्नु र जल्दा बल्दा समस्याहरूमा विशेष गरेर यो भारतको खुला नाकासँग जोडिएको भएको हुनाले यो सीमा सम्बन्धी समस्या पनि यसमा एउटा विकराल समस्याको रूपमा देखिएको छ र हाम्रो यो प्रदेश सभा ख कञ्चनपुर क्षेत्र नम्बर 1 ख र कको बिचमा पर्ने जुन आनन्द बजार घटना घट्यो जहाँ एकजना आनन्द गौतम भन्ने भाइ
गोविन्द गौतम
त्यसलाई पहिले आनन्द बजार भनेर भनिन्थ्यो अहिले गोविन्द बजार भनेर पनि थियो
होइन मेवारामजी हामीसँग समय कम छ किनभने यसपछि हामी कञ्चनपुर क्षेत्रकै कतिर कुरा गर्छौँ किनभने हामीले गोपाल गुरुङ नेपाली काङ्ग्रेसका नेता र होइन तारालामा तामाङको समय लिएका छौँ मैले तपाईँको क्षेत्र कबाट कुरा गर्न खोजेको त्यहाँ चाहिँ उम्मेदवारी नै रहेन छ मैले बुझ्दाखेरि होइन अब मेवारामजी तपाईँको चुनावी एजेन्डा के छ भन्नुहोस् न किनभने कञ्चनपुर क्षेत्र नम्बर 1 ख जुन तपाईँले उम्मेदवारी दिनुभएको प्रदेश सभाका लागि धेरै समस्या छन् हेर्नुहोस् बाटोघाटो छैन खानेपानी त्यति राम्रो पुग्न सकेका छैन अहिले पनि होइन बाटोहरू पिच हुन सकेका छैन खजुरिया नाका तपाईँहरूले विस्तार गर्न सकेका छैन धेरै समस्या छन् हेर्नु समस्यालाई समाधान गर्न तपाईँको उम्मेदवारी दिइरहँदा के छन् तपाईँको चुनावी प्रतिबद्धता एजेन्डा भन्नुहोस् न
मैले बुझेँ जस्तो जुन गतिमा अहिलेसम्म जुन बाटोघाटोहरू 28 वर्ष बौद्ध लागेको 28 वर्ष भयो बेलोरीदेखि कलुवापुर 28 किलोमिटर मात्रै पर्छ र डोकी बजारदेखि बेलोरीसम्म 22 किलोमिटर मात्रै छ त्यसपछि यो बेलोरीबाट हजुरको बेलडाँडीसम्म 20 किलोमिटर छ यति 28 वर्षको दौरानमा यो नेताहरूले चाहिँ प्रत्येक पटक चुनावमा आएर भोट मागे र त्यो बाटोलाई देखाए पुल पुलेसो बाटोघाटो पुल पुलेसो त्यसपछि शिक्षा स्वास्थ्य रोजगारीको बारेमा विभिन्न प्रकारका झुठा आश्वासनहरू दिए र ती कुराहरूलाई सम्बोधन गरिएन र त्यसमा मैले प्रदेश सभाबाट निर्वाचित भएर गइसकेको अवस्थामा यो बाटोघाटोलाई जुन तीव्र गतिमा यो एउटा निर्माण कार्य हुनु पर्थ्यो र भ्रष्टाचार यो विभिन्न ढङ्गले भ्रष्टाचार गरिएको छ यहाँका विकास निर्माणको काममा जस्तो ग्राभेलको सम्बन्धमा यहाँको यो भवन यो नगरपालिकाहरूको नयाँ भवन बनिरहेको अवस्थामा त्यहाँ पनि भ्रष्टाचारको गन्धहरू सङ्केतहरू पाइयो र स्थानीय क्षेत्रमा पनि विभिन्न विकास को क्षेत्रहरूमा यो स्कुललाई बजेटिङ गर्ने बजेट दिने त्यसपछि त्यहाँबाट पनि कमिसन खाने अनि ग्राइबेल दिने त्यहाँबाट पनि कमिसन खाने
तर बेलौरी क्षेत्रमा मैले धेरै विकास गरेका छु भन्दै हुनुहुन्थ्यो दिवान सिंह विष्टले मसँग बारम्बार अन्तर्वार्ता दिँदा यो चुनावको बिचमा मैले गरेको छैन अब एक दिन हामी चाहिँ बिना मगर र दिवान सिंह विष्टको हामी अन्तर्वार्ता प्रस्तुत गर्छौँ होइन यो परिस्थिति हेर्दा दिवान सिंह विष्टले मैले चार वर्ष मेरो कार्यकालमा मैले धेरै विकास गरेका छु त्यहाँ चाहिँ रोडहरू बनाएको छु नवराजी मैले ठेका टेन्डरहरू चाहिँ गरेका छु मैले धेरै जनताको लोकप्रिय कामहरू गरेका छु मैले अन्य दलहरूभन्दा धेरै गरेका छु भन्दै हुनुहुन्थ्यो के त्यसो भए विकास भएको छैन कञ्चनपुर क्षेत्र नम्बर 1 मा
त्यो यस्तो त्यो एउटा हजुरले खाते बालकलाई बच्चा खाते बालक पनि आफै हुर्किरहेको हुन्छ उसको लालन पालन गर्ने कोही पनि हुँदैन फेरि उसले अरूको रोटी बासी रोटीमा अथवा अरूले दिएको पैसाको भरमा बाँचेको हुन्छ र जुन गतिमा जुन पोसिलो तत्त्व खाएर ऊ आफू जवान हुनु पर्थ्यो त्यो ढङ्गले त्यो बढेको हुन्छ र त्यो त्यो गतिमा यहाँ विकास भइरहेको छ र यो यो देवानजीको केही हदसम्म देवानजीको सक्रियता देखियो तर यो समयको समयले दिएको विकास हो यो उहाँहरूले दिएको विकास होइन फेरि यसैमाथि एमाले काङ्ग्रेस माओवादी यिनीहरूले सबैले यसैमाथि दाबी गर्छन् कि यो हामीले गरेको हो तर अहिलेसम्म नगरेको कसले त अहिलेसम्म देवानजीले जुन मैले गरेँ भन्नुहुन्छ, अनि काङ्ग्रेसले मैले गरेँ भन्नु, यो एमालेका साथीहरूले हाम्रो पालामा भएको भन्नुहुन्छ, अनि यो मधेसी फोरमकोले हाम्रो पालामा भएको भन्छन्, अनि माओवादीहरूले हामीले गरेको भनेर भन्छन्, भनेपछि जनतालाई भ्रममा दिग्भ्रमित पारेर आफूप्रति आकर्षित गर्ने यो एउटा यो भ्रम छर्ने काम भइरहेको छ। तर केही हदसम्म चाहिँ देवानजीको पालामा योजनाहरू आए, तर त्यो योजनाहरू पनि जुन पारदर्शी ढङ्गले आउनु पर्थ्यो, पारदर्शी ढङ्गले लगानी गर्नु पर्थ्यो, र जुन गतिमा जुन तीव्र गतिमा यो निर्माण कार्य सम्पन्न हुनु पर्थ्यो, त्यो चाहिँ गति धिमा छ।
जस्तै अब यो मेवारामजी तपाईँले भनिरहँदा धेरै जनताको आशा अपेक्षा के हुन्छ भने हाम्रा जितेर गएका नेता प्रतिनिधिहरूले चाहिँ काम गरिदिउन् भन्ने सबैको आशा हुन्छ। हेर्नुहोस् होइन, अब विकास हुन सकेका छैन, वर्षेनी त्यहाँ त भनौँ न दोदा नदीलेको कटान हुन्छ, हेर्नुहोस् डुबान पर्छ, क्षति हुन्छ, होइन त्यहाँ चाहिँ व्यवस्थित गर्न अहिले पनि सकिरहेको छैन। आरक्षी पीडितहरू धेरै छन्, तपाईँलाई थाहा छ, तपाईँको क्षेत्रमा त आरक्षी पीडित पनि छन् नि त, तिनीहरूलाई व्यवस्थापन गर्न यहाँको योजना छ कि छैन?
छ, एकदम छ, आरक्षी पीडितहरूलाई त्यसपछि वर्षौँदेखि ऐलानी जग्गाहरू दर्ता गराएर नसकेका, आफ्नो लाठपुजा लिन नसकेका, 2024 सालदेखि 2036 सालदेखि एउटा ऐलानी जग्गाको रूपमा भोग चलन गर्दै आएको, उनीहरूले लाठपुजा लिन नसकेको अवस्था, अनि आरक्षी पीडितहरू चाहिँ अल्पत्र परेको अवस्था, यहाँ मुद्दाहरू त धेरै छन्, मुद्दाहरू धेरै छन्। र यहाँ जुन एउटा कृषि उपज छ, यसलाई राम्रो बजार भाव नपाएको अवस्था, र स्थानीय व्यापारीहरूले सस्तो मूल्यमा बेचेर त्यसपछि माथिल्लो तहको व्यापारीलाई महँगो मूल्यमा बेच्ने, यो बिचौलियाहरूको बिचमा यो नेपाली जनताको किसानहरूको शोषण।
अब कुरा गरौँ, यो तपाईँले भनिरहँदा होइन, हामी कार्यक्रमको अन्त्य अन्त्यमा छौँ तपाईँसँगको यो टकमा, होइन मेवारामजी, तपाईँसँगको प्रतिस्पर्धी हेर्ने भने कुलवीर चौधरी जो चाहिँ गोकुलपुर क्षेत्रबाट पर्नु भएको छ, अर्को उम्मेद्वार हुनुहुन्छ जो चाहिँ हाम्रो राणाजी हुनुहुन्छ, रामलाल राणाजी हुनुहुन्छ, होइन त्यसपछि तपाईँ हुनुहुन्छ मेवाराम चौधरीजी। अब भन्नुहोस् तपाईँको प्रतिस्पर्धा कोसँग हुन्छ, तपाईँले जनताले किन मत दिने?
मेरो प्रतिस्पर्धा कसैसँग पनि हुँदैन, म सबैभन्दा अगाडि छु, किनकि यहाँको जनताले, यो क्षेत्रको जनताले मलाई चाहिँ राम्रो गरी र धेरै पहिलेदेखि चिनेका छन्, किनकि मैले 17-18 वर्षसम्म टिचिङ गरेँ, र 14-11 वर्ष यही बेलौरी बजारको नजिकै भुराकोट स्कुलमा टिचिङ गरेँ, र सामाजिक क्षेत्रमा पनि काम गरेँ, र लगातार म महाकाली बहुमुखी क्याम्पसको यो के भन्छन् सञ्चालक समितिको सदस्य भएर पनि काम गरेँ, र व्यापारिक क्षेत्रमा पनि मेरो चिनाजानी छ। त्यो हिसाबले यहाँका विवेकशील जनताहरूले यो कुलवीर चौधरी र रामलाल राणालाई र मेवराम चौधरीलाई तुलना गरेर हेरेपछि म चाहिँ उहाँहरू मेरो प्रतिस्पर्धीको रूपमा होइन कि उहाँहरू मभन्दा धेरै पछाडि पर्नु
होइन। कुलवीर चौधरी त गाविस अध्यक्ष बन्नुभएको छ, रामलाल चौधरी राणा पनि एउटा समाजसेवी पार्टीको नेता हो, यो बिचमा मेवराम चौधरीलाई किन विश्वास गर्ने जनताले?
मेवराम चौधरीसँग जुन क्षमता छ, जुन राजनैतिक भिजन छ, जुन पवित्र उद्देश्य छ, सबैभन्दा ठुलो गहना चाहिँ मसँग त्यो छ। मैले आफ्नो मुखले भन्दाखेरि त्यो सुहाउँदैन, तर यहाँका जनताहरूले त्यो बुझेका छन्, र मैले लामो समयदेखि राजनीतिक क्षेत्रमा सक्रिय राजनीतिक रूपमा नआए पनि प्रत्यक्ष अप्रत्यक्ष रूपले मेरो राजनीतिक जीवन चाहिँ धेरै लामो छ। म कक्षा 5 पढ्दादेखि यहाँ 2031 साल कक्षा 5 पढ्दादेखि अखिलमा प्रवेश गरेको, र लगातार रूपमा म राष्ट्रिय जनमोर्चा अथवा नेकपा मसालमा रहेको, र मेरो जुन भिजन छ, मसँग जुन राजनीतिक अध्ययन छ, र यो ठाउँको न्याय, यो ठाउँको विकास र यो ठाउँको समस्या समाधान गर्ने जुन मसँग भिजन छ, त्यो उहाँहरूसँग छैन। कुलवीर चौधरीजी 5 अध्यक्ष चलाएको अवस्थामा उहाँ चाहिँ अध्यक्ष भए पनि एउटा रबर स्ट्याम्पको रूपमा अध्यक्ष हुनुहुन्थ्यो, र तिलक भट्ट जो उपाध्यक्ष हुनुहुन्थ्यो उहाँले नै त्यो गाविस चलाउनु भएको, र यहाँ जुन समाजसेवी हामी रामलाल राणाको कुरा गर्ने हो भने उहाँ चाहिँ लगातार रूपमा हजुरको यो महाकाली माध्यमिक विद्यालयको यो अध्यक्ष भएर काम गरिरहेको अवस्थामा त्यहाँ आसेपासेहरूले अरूहरूको इसारामा उहाँहरूले आफ्नो कार्य योजनाहरू सम्पादन गर्ने, अरूको इसारामा यो चल्ने, त्यसो भएको हुनाले उहाँहरूको क्षमता र हाम्रो मेरो क्षमता, उहाँहरूको नियत र मेरो नियत, उहाँहरूको पार्टी र हाम्रो पार्टीमा धेरै आकाश पातालको फरक छ। यो नेपाली जनताले विकल्प खोजिरहेको अवस्थामा वैकल्पिक शक्ति र वैकल्पिक एउटा उम्मेदवारको रूपमा मलाई यहाँबाट विजय गराउनुहुनेछ। मेरो उहाँहरूसँग प्रतिस्पर्धीको रूपमा उहाँहरू भए पनि मेरो प्रतिस्पर्धा उहाँहरूसँग हुँदैन, म उहाँहरूलाई उछिनेर जानेछु, र यो ठाउँको जनताको विश्वास मैले जितेको छु भन्ने मलाई दृढ विश्वास आत्मविश्वास छ।
थ्याङ्क यू सो मच मेवारामजी, यहाँलाई धेरै धेरै शुभकामना छ, जित्नुहोस्, हाम्रो शुभकामना छ, पार्टीका लागि काम गर्नुहोस्, जनताका लागि काम गर्नुहोस् र पक्कै पनि प्रदेश साथका लागि तपाईँ उम्मेदवारी दिइरहँदा प्रदेशसभा भोलि गएर तपाईँले प्रदेशमा चाहिँ यो आवाजहरू उठाउनुहोस्, त्यस क्षेत्रका जनताको आशा अपेक्षालाई पूर्ण गर्नुहोस्, हामी त्यही चाहन्छौँ। थ्याङ्क यू सो मच,
धन्यवाद। मैले सानो कुरा यो क्षेत्रका जनताहरूसँग म हाम्रो विवेकशील साझा पार्टीको चुनाव चिन्ह तराजुमा छाप लगाएर अत्यधिक बहुमतले मलाई विजय गराउनु नि छ, हाम्रो पार्टीलाई विजय गराउनु नि छ र यहाँको समस्यालाई सम्बोधन गर्ने, यहाँका जनताहरूको समस्याहरूलाई समाधान गर्ने मलाई के भन्छन् मौका दिनुहुनेछ भन्ने त्यो भनाइका साथ म दिनेश एफएमलाई पनि मुरी मुरी धन्यवाद दिँदै
थ्याङ्क यू सो मच मेवारामजी, थ्याङ्क यू सो मच, समय दिनुभयो, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो विवेकशील साझा पार्टी कञ्चनपुर क्षेत्र नम्बर 1-2 चाहिँ प्रदेशसभाका लागि चाहिँ उम्मेदवारी दिनुभएका मेवाराम चौधरी हुनुहुन्थ्यो, किनभने कञ्चनपुर क्षेत्र नम्बर 1 हामीले कुराकानी गर्न खोजिरहेका छौँ। आज कञ्चनपुर क्षेत्र दक्षिणी क्षेत्रको माहौल के छ, किनभने त्यहाँका जनताले धेरैले भनेका छन्, हामीलाई सुन्नुहुन्छ, अमर बस्ती, भीम बस्ती र यता गएर लालजाडी लगायत यता गएर बाणीबाट भित्र गएर त्यहाँ पनि हामीलाई सुनेको अवस्था छ, देखतभुलीमा र त्यहाँबाट फोन आएको छ, हाम्रो सडकहरू बनेका छैनन्, हाम्रा यहाँ चाहिँ धेरै समस्या छ, नवराजी यहाँ हाम्रा उम्मेदवारहरूलाई सोधिदिनुहोस्। मैले एनपी साउन्डजीलाई पनि त्यही भनेको छु, तपाईँको क्षेत्रमा तपाईँले विकास गर्न सकेन होइन, यो परिस्थिति भइरहँदा अब हामी सिधै नेपाली काङ्ग्रेसका तर्फबाट 2 चाहिँ पार्टी सभापतिको उम्मेदवारी दिएर आफूलाई चर्चामा ल्याउन सफल गोपाल गुरुङ जनजाति महासङ्घका नेता समेत रहनुभएका प्रभावशाली नेता नेपाली काङ्ग्रेसका गोपाल गुरुङलाई हामी टेलिफोन मार्फत यतिखेर जोड्न खोज्दैछौँ। प्राविधिक मित्रले उहाँलाई टेलिफोन लगाइरहनु भएको छ र हामी पछिल्लो समयको अवस्थाको विषयमा कुराकानी गरिरहेका छौँ। प्राविधिक मित्रलाई मैले भनेको छु पहिलो नम्बरमै उहाँलाई लगाउनुहोस्, दोस्रो नम्बरमा तारालामाझीलाई लगाउनु होला, किनभने उहाँ चाहिँ अलि व्यस्त हुनुहुन्छ यतिखेर। हामी कञ्चनपुर क्षेत्र नम्बर 1 प्रवेश गरिरहेका छौँ आज र कञ्चनपुर क्षेत्र दक्षिणी क्षेत्रमा चाहिँ धेरै समस्या छन्, त्यहाँ चाहिँ अहिले पनि बाटोघाटो बन्न सकेका छैन, त्यहाँ चाहिँ धेरै सेवा सुविधाहरू पुर्याउनका निम्ति राज्यको ध्यान पुग्न सकेको छैन, तर उम्मेदवारहरू जितेर जान्छन् तर त्यहाँ विकास हुन सकेको छैन, किन यस्तो हुन्छ त, यो विषयमा आज हामी कुराकानी गर्दैछौँ। कञ्चनपुर क्षेत्र नम्बर 1 प्रदेश सभा नम्बर 1 हामी आज प्रवेश गर्दैछौँ। नेपाली काङ्ग्रेसका प्रभावशाली नेता गोपाल गुरुङलाई हाम्रा प्राविधिक मित्रले टेलिफोन लगाइरहनु भएको छ, उहाँले बिहान 7:30 समय लिनुभएको थियो तर पनि हाम्रो प्राविधिक केही मिस्टेकले गर्दा हामीले उहाँसँग सम्पर्क जोड्न सकेनौँ र यतिखेर हामी उहाँसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा जोडिएका छौँ। र गोपाल गुरुङ नेपाली काङ्ग्रेसका अत्यन्तै प्रभावशाली नेता जो चाहिँ प्रदेश सभा नम्बर 1 चाहिँ कञ्चनपुर क्षेत्रबाट आफ्नो उम्मेदवारी दिनुभएको छ, नेपाली काङ्ग्रेसका समर्थकहरूले उहाँलाई प्रस्तावित गरेर आज चाहिँ उहाँले उम्मेदवारी दिइरहँदा उहाँको उम्मेदवारी कञ्चनपुर क्षेत्र नम्बर 1 प्रदेश सभा नम्बर 1 किन र के का लागि, यतिखेर हाम्रो बिचमा गोपाल गुरुङ हुनुहुन्छ, प्रभावशाली नेता नेपाली काङ्ग्रेसका लोकप्रिय नेता हाम्रो बिचमा हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। गोपाल गुरुङजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद।
यतिखेर दिनेश एफएमको तातो बहस कञ्चनपुरका दक्षिणी क्षेत्रमा धेरै सुन्नुहुन्छ, यो अमर बस्ती, भीम बस्ती होइन, डोके बजारदेखि लगायत यता पुनर्वाससम्म र यता गएर हाम्रो रैकवार बिचुवा यता धेरै सुनेको अवस्था छ। यो परिस्थिति हेर्दा अब गोपाल गुरुङजी तपाईँको उम्मेदवारी कहिले कञ्चनपुर क्षेत्र नम्बर 1 प्रदेश सभा नम्बर 1 किन र के का लागि?
होइन, कञ्चनपुर जिल्लाको क्षेत्र नम्बर 1 प्रदेश अहिले कञ्चनपुरमा सबैभन्दा पिछडिएको क्षेत्र भएको छ, रहेको छ। यहाँ बाटोघाटो, शिक्षा, स्वास्थ्य र खानेपानीको कुनै किसिमको पनि व्यवस्था गरिएको छैन। मेरो उम्मेदवारी पार्टीले, मैले 32 पार्टीमा लगातार काम गरेर भन्नाले, म जनजातिको पनि नेता भएको हुँदा, जनजातिको 65% बहुल्य क्षेत्र रहेको हुँदा पार्टीले मलाई चाहिँ नि यो वर्गको र यो क्षेत्रको उद्धारका लागि मलाई यहाँ पठाएको छ एउटा सैनिकको रूपमा। र मैले सबैभन्दा बढी राजनीतिमा मान्छेले भन्ने गरेको छ फलानु पार्टी मेरो विरोधी, फलानु पार्टी मेरो विरोधी। म भन्छु मेरो विरोधी कोही पनि छैन, मेरो विरोधी भनेको गरिबीसित छ विरोध, मेरो मेरो शिक्षा अशिक्षासित विरोध छ मेरो। यहाँको बाढी पीडित को जो बाढी पीडितको जो चपेटमा छ, तपाईँको चाहिँ प्रत्येक वर्ष चाहिँ यहाँको दोधा नदीका कारणले गर्दाखेरि जनताको हजारौँ बिघा जमिन र घरहरू नाश भएको छ, यसका यसको व्यवस्थापनका विरुद्ध छ मेरो लडाइँ। मेरो लडाइँ तपाईँको चाहिँ जनजातिहरूको शिक्षाको स्तर अत्यन्त कमजोर र राज्यबाट पनि अभिलित गरिएको, राज्यमा यिनको पहुँच नभएको हुनाले यिनको पहुँचलाई राज्यको उच्चतम तहमा पुगाउनुपर्छ भन्ने मेरो दृढ संकल्प।
जस्तै गोपाल गुरुङजी यहाँले उम्मेदवारी दिइरहँदा प्रदेश सभा नम्बर 1 कञ्चनपुर 1 दिइरहँदा त्यहाँ धेरै समस्या छन्, तपाईँले चुनावी मुख्य एजेन्डा के बनाउनु भएको छ? म जितेर गएँ भने यो काम गर्छु मेरो क्षेत्रका लागि, म प्रदेश सभामा म एमएलए बनेर गएँ, विधायक बने भने म यो कुरालाई चाहिँ प्रस्तावित रूपमा लग्छु र कञ्चनपुर क्षेत्र नम्बर 1 चाहिँ प्रदेश सभाका लागि म काम गर्छु भनेर के चुनावी प्रतिबद्धता पत्र एजेन्डाहरू प्रस्तुत गरिरहनु भएको छ गोपाल गुरुङजी?
सबैभन्दा पहिले त मैले रोडको जो सबभन्दा बढी कमी अहिले तपाईँको चाहिने साविक सन्दर्भको बिचमा जिल्लाको सदरमुकामको सडकसित नजोडिएको अवस्था भएको हुनाले रोड कनेक्टिभिटीलाई सबैभन्दा बढी प्राथमिकता र शिक्षा, त्यसपछि शिक्षाको स्तर अत्यन्त कमजोर छ, शिक्षाको चाहिँ सुसिगाङ छ, तपाईँको सरकारी स्कुलहरूको हालत हेर्नुहोस्, बिल्डिङहरू टुटेका छन्, चुहिएका छन्, तपाईँको चाहिँ बेन्च छैन, कुर्सी छैन, झ्यालडोका छैन, तपाईँको चाहिँ विभिन्न स्कुलहरूमा म हेर्दै गर्दाखेरि बाहिर चौरमा गाईगोरु चरेका छन्, मान्छेले लगेर गाईगोरुलाई चाहिँ किला समेत खोडेर त्यहाँ चरिचरण बनाएको छ। शिक्षा र सडक सबैभन्दा पहिलो मेरो प्राथमिकता रहनेछ।
भनेपछि सडक त्यहीँ त्यहाँ कनेक्टिभिटी जोड्नुहुन्छ तपाईँले होइन, तर त्यहाँ अहिलेसम्म रोड हेर्नुहोस् त कस्तो छ, लालदाडीको भित्र गएर हेर्नु भएको छ गोपाल गुरुङ जी, धुलाम्मे छ, वर्षायाममा हिलाम्मे हुन्छ, सडकलाई हामीले जोड्न सकेनौँ, धनगढीसँग हामीले सहज रूपमा बाटोलाई पिच बनाउन सकेनौँ, हुलाकी सडक बन्न सकेन। गोपाल गुरुङजी, त्यहाँका धेरै जनताले भनेका छन् कैयौँ वर्ष भयो हामी वर्षायाममा डुबानमा पर्छौँ, लामो समयदेखि डोके बजारदेखि लगाएर तपाईँलाई पूर्णवास जोड्ने पुलहरू बन्न सकेन, अहिले गएर पुल बनेको छ, सडकहरू अवस्था हेर्नु भएको छ यहाँले, हुलाकी सडक कहिले बनाउने तपाईँहरूले त्यस क्षेत्रको विकासका लागि भन्नुहोस् त।
हुलाकी सडक केन्द्रीय योजना भएको प्रक्रियामा छ, त्यसलाई हामीले अत्यन्त हाम्रो आदरणीय नेता रमेश लेखरजीले उद्घाटन गरेर त्यसलाई एकदम अत्यन्त अहिले गतिसाथ त्यो चाहिँ निर्माणको प्रक्रियामा चलेको छ, त्यसको बारेमा मैले धेरै भन्नु केही छैन। मूल विषय म हिजो तपाईँको चाहिँ जाइमा बस्दै गर्दाखेरि त्यहाँ तपाईँको चाहिँ तटबन्ध कुराहरू उठेको थिए, मैले भने सबै कुराहरूको नियन्त्रण मैले गर्न नसके पनि म तपाईँले तपाईँसित यो प्रतिबद्धता गर्छु, तपाईँसित बग्न म तयार छु, मैले जनतालाई त्यो भनेको थिएँ, मैले पुरा दोधा नदीलाई नियन्त्रण गरेर सक्छु भन्दैन म, किनभने राज्यको अवस्था त्यस्तो नहुनसक्छ होला। म जनतालाई यो विश्वास दिलाउन चाहन्छु कि तपाईँको चाहिने त्यो नदीको कटान भइरहेको बेलामा म बग्न तयार छु जनतासित। एक नम्बर दुई म के भन्दैछु भने बाटो अत्यन्त खराब छ यहाँ,
होइन गोपाल गुरुङजी, नेताहरू चुनावको बेला खुट्टा ढोक्छन् मैले देखेको छु, यहाँ परिस्थिति हेर्दा त्यस्तो देखिन्छ, मलाई जिताउनुहोस्, यसपटक मेरो टोपी तपाईँहरूको खुट्टामा छ प्रभु, मलाई जिताउनुहोस्, जनताको अगाडि तपाईँहरू जे पनि बोल्न तयार हुनुहुन्छ, तर जितेर गयो भने गोपाल गुरुङजी तपाईँहरू फर्केर नेता घर जानु, नेताहरू जनता घर जानुहुन्न, तपाईँहरू आँगनमा देखाउनुहुन्न अनुहार, किन
मेरो तपाईँले पुरानो इतिहास ट्र्याकलाई तपाईँले हेर्नुहुन्छ भनेपछि म चुनौतीका साथ भन्दैछु, मैले साउन भादोको महिनामा लालजाडीको चाहिने हिलोमा चाहिने जुत्ता खोलेर चाहिने तपाईँको चाहिने कानमा प्यान्ट राखेर हिँडेको छु, जनतालाई सोध्नुहोस्, मलाई नसोध्नु विषयमा, तर म के भन्दैछु भने जनतालाई तपाईँको यो लोकप्रिय कार्यक्रम मार्फत म के भन्दैछु भने मभन्दा राम्रो र मभन्दा बढी विश्वासुले कोही उम्मेदवार छ भने उसलाई जनताले जिताउँछ, त्यसमा मेरो गुनासो छैन।
होइन गोपाल गुरुङजी, अहिलेसम्म दिवान विष्टजी, तपाईँलाई थाहा छ दिवान विष्टले मैले धेरै काम गरेर गरेका छु भन्नुभएको छ, मैले चार वर्ष कार्यकालमा मैले धेरै काम गरेका छु भनेर उहाँले मसँग धेरै पटक अन्तर्वार्ता दिँदा भन्नुभएको छ, चुनावको बिचमा गरेको छैन अब गर्छु म, यो हेर्दा खास हेर्ने भने त्यहाँ तपाईँले जितेर गयो भने प्रदेश सभा नम्बर सातका लागि विधायक बनेर जानुभयो भने तपाईँको पाँच वर्ष योजना मास्टर प्लान के छ भन्नुहोस् त अब ठ्याक्कै।
म मेरो पहिलो प्राथमिक मैले भने नि त शिक्षा र रोड कनेक्टिभिटी, तेस्रो मेरो प्राथमिक के थियो भने अहिले जनताहरूले नेताहरूसित डराउनु पर्ने परिस्थिति जो निर्माण भएको छ त्यसलाई मैले कम गरेर जनताबाट नेताहरू डराउनु पर्ने परिस्थितिको निर्माण गर्ने मेरो एजेन्डामा रहनेछ। म जनताको कुरा सबै कुरालाई उनको 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 जो भयमुक्त समाज निर्माण गर्ने र नेताले जनतासित डराउने किसिमको राजनीति व्यवस्थाको स्थापना गर्ने प्रयास गर्नेछु म।
तपाईँको तपाईँ त्यसरी काम गर्नुहुन्छ तर हेर्ने हो भने त्यहाँका जनताले विश्वास गर्ने आधार त छैन नि त गोपाल गुरुङजी, किनभने तारालामा तामाङ पनि पपुलर नेता हुनुहुन्छ, तपाईँ हुनुहुन्छ, तपाईँको प्रतिस्पर्धा हेर्ने भने वाम गठबन्धनसँग छ, आज जनताले तपाईँलाई किन विश्वास गर्ने, नेपाली काङ्ग्रेसलाई किन विश्वास गर्ने कञ्चनपुर क्षेत्रका जनताले?
मेरो उहाँहरूसँग कुनै किसिमको प्रतिस्पर्धा छैन, तारा लामा तामाङजी मेरा एकदम परम मित्र हुन्, म यसै रेडियो मार्फत उहाँलाई के भन्छु भने उहाँसित कुनै किसिमको प्रतिस्पर्धा छैन, हाम्रो लडाइँ भनेको भुख गरिबी र शिक्षा चित्तको हो, उहाँहरू मैले दुईटैले एकजनालाई जित्दैजना हार्ने हो, दुईटैले मिलेर यो 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 क्षेत्रको विकासका लागि म उहाँलाई यसै रेडियो मार्फत म आश्वासन दिन चाहन्छु, म चुनाव जित्नु हाम्रो एउटा विषय हुनसक्छ, मैले हारे पनि उहाँले जित्नुभयो भने सदैव मेरो उहाँलाई सहयोग रहनेछ र जनताका हितका लागि
वास्तव। गोपाल गुरुङजी मैले भनेको थिएँ उहाँलाई तपाईँको अन्तर्वार्ता पहिले छ गोपाल गुरुङजीको, त्यो सुन्नु होला भनेको छु, उहाँले सुन्छु म पक्कै पनि उहाँले के बोल्नुहुन्छ भन्दै हुनुहुन्थ्यो। अब हेर्ने हो भने प्रदेश सभा नम्बर सातका लागि तपाईँ गइरहँदा समग्र प्रदेशका लागि यो यहाँको योजनाहरू के छन्, भिजनहरू के छ भन्नुहोस् त।
हामी त के भन्दैछ भने शिक्षा छ, तपाईँको बेरोजगारी छ, तपाईँको चाहिँ यो जनता कति बेरोजगारीको चपेटमा परेको छ, मान्छेहरू डेली तपाईँको अहिले विदेशबाट दुई दुई तिन तिन लासहरू आएर छन्, यहाँको मान्छेहरू धेरै मान्छे बेरोजगारी छन्, मलाई लाग्छ कि 30-35% मान्छेहरू विदेशमा रेमिटान्समा चाहिँ यो क्षेत्र चलेको छ, यसलाई हामीले चाहिँ सबैले मिलेर यसलाई परिवर्तन गरेर कृषि आधारित योजनाहरू ल्यायो भने मलाई लाग्छ हामीहरू सुदृढ हुन सक्छौँ, ठुलो ठुलो कल कारखानाहरू चलाउन सक्छौँ, देशको पुँजी छैन, यो त तपाईँको एफडिआई नेपालमा आउँछ भने समस्या छैन, राजनीतिक वातावरण खराब भएको परिस्थितिमा विदेशी पुँजीलाई भित्र ल्याउन गाह्रो छ, विदेशी मान्छे उद्योग कल कारखानालाई जाने सुरक्षित गर्न किसिम समस्या छन्, हामीले नेपालको भूगोल अनुसार सानो सानो कुटीर उद्योगहरू तपाईँको चाहिने कृषिमा आधारित योजनाहरूलाई हामीले अगाडि बढायो भने हामी आत्मनिर्भर हुन सक्छौँ भन्ने मेरो बुझाइरहेको।
जस्तै गोपालजी त्यहाँ तपाईँ जुन अहिले जाइमा हुनुहुन्छ होइन, त्यहाँ हेर्ने भने देखत बोली जाइँ यो क्षेत्रमा चाहिँ जनताहरू अहिले लालजाडीमा हेर्ने भने जङ्गलमा बस्न बाध्य छन्, हेर्नुहोस् छ कि छैन, तपाईँलाई थाहा छ तिनीहरूको व्यवस्थापन गर्ने राज्यको दायित्व तपाईँहरूको दायित्व हो कि होइन, नेताहरूले किन गर्दैनन् काम?
अब देशमा अत्यन्त चाहिँ राजनीति अत्यन्त चरम पदको अवस्थामा तपाईँले हेर्नुहोस्, राजनीतिमा तपाईँ सेवाभन्दा पनि धनबल र तपाईँको चाहिँ यो व्यक्ति प्रभावलाई गएको छ, सेवामा के राजनीति नहुनसकेका कारणले देशमा समस्याहरू आएछ, यसलाई सुधार गर्न धेरै समय लाग्ने हो। एक दुईजनाले गरेर शेरबहादुरजी प्रचण्ड र केपीओलीजीले गरेर पनि हुन सक्ने सम्भावना छैन। सबै जनताहरूले यसबारेमा सोच बनायो, देशलाई चाहिँ बाटोमा लगेर जाउँ, बाहुबलीहरू धनबलको प्रभावलाई घटाउँ। अहिले हेर्नु तपाईँ चाहिँ भोज बचनमा जनताहरू भाग्यो, अस्ति एउटा खसी काटेर खायो भन्छ नि, त्यो खसीको मासु खानलाई मान्छेहरू चाहिँ भागेर चाहिँ खान गए, त्यो कुरामा जनताले सुधार गर्यो भनेपछि मलाई लाग्छ समाजको सुधार हुन सक्छ
भन्ने। यो देखिनुको पछाडि भने लोभ हो कि बेरोजगारी हो?
अशिक्षा पनि हो, अब बेरोजगारी पनि हो, र राजनीतिक चेतनाको अभाव पनि हो, तिनै कुराले झगडा जस्तो लाग्छ मलाई।
अब गोपाल गुरुङजी, मैले प्रत्येक नेतालाई, प्रदेश सभामा उठ्नेका नेतालाई सोध्ने गरेका छु, तपाईँहरू जितेर गयो भने, भोलि एमएलए बनेर गयो भने, विधायक बनेर गयो भने प्रदेश सभामा बोल्नुपर्छ, यो परिस्थिति हेर्दा प्रदेशको राजधानी कहाँ बनाउने? डोटीकोले हामी डोटी बनाउँछु भन्दै हुनुहुन्छ, डणेलधुराकोले म डणेलधुरा बनाउँछु भन्नुभएको छ कर्ण मल्लजीले, अब गोपाल गुरुङ कञ्चनपुरबाट हुनुहुन्छ, भन्नुहोस् प्रदेश सभाको राजधानी कहाँ बनाउने?
अब लोक कल्याणको हिसाबले सोच्ने हो भनेपछि एउटा कुरा हुनसक्छ, तर के छ भने प्रदेश राजनीति भन्दा गरी तपाईँको चाहिँ जमिनको कुराहरू होला, एयरपोर्टको कुराहरू होला, भोलि तपाईँको चाहिँ रोड कनेक्टिभिटीको कुराहरू, धेरै कुराहरूमा बहस गरेर लोकहित कसरी हुन्छ भन्ने कुरामा हामी सबै बहस गर्नेछौँ। अहिलेको राजनीति तपाईँ बुझ्दै जाने हो भने हामीहरूको राजनीति धारा अत्यन्त सङ्कीर्ण छ। कैलाली कञ्चनपुरमा 50% तपाईँको चाहिँ प्रदेशको मेजोरिटी भएको हुनाले कैलाली कञ्चनपुरका सबै नेताहरूले माथि डाँडा चढ्न चाह भनेपछि त पाहाडतिर जान सक्छ होला, तर अहिलेको राजनैतिक तरलताले, अहिलेको राजनैतिक सङ्कट सोचेको कारणले मलाई धेरै माथि जान जस्तो मलाई लाग्दैन, मलाई त्यस्तो लाग्छ।
होइन होइन, तपाईँ भोलि एमएलए बनेर गयो, विधायक बनेर गयो भने त तपाईँको त प्रस्ताव हुन्छ नि त, म यो क्षेत्रको लागि मैले उठेको हो, म यो क्षेत्रमा बनाउँछु भनेर आज भन्न सक्नुहुन्न तपाईँ गोपालजी?
कञ्चनपुरका जनताले त मलाई भन्ला नि त, तपाईँ प्रदेशको राजनीति यहाँ नजिक बनाउनु भन्ला नि त मलाई, उहाँमाथि तपाईँ बजाङ बजार लैजाऊ तपाईँ पक्कै भन्दैन होला, यिनीहरूले यिनको दबाव होला नि त, तपाईँ नजिक प्रदेशको राजनीति बनाऊ भनेर त यहाँको क्षेत्र दबाउ चला नि त, त्यसबाट जनताले पनि त मुक्त भएपछि नेताले सही कुरा बोल्न सक्ने हो नि। मैले कञ्चनपुर क्षेत्रबाट जित्दै गर्दाखेरि प्रदेश राजनीति दिपाली बन्नुपर्छ भने पनि मलाई पेट आउला नि त यहाँको मान्छे।
अब गोपालजी, अन्त्यमा जाँदा जाँदै धेरै जनताको मनमा छ, दुवैजना प्रभावशाली नेता, एकातिर तारालामा तामाङ, एकातिर चाहिँ गोपाल गुरुङ, दुवै जनजाति नेता, दुवैजना लोकप्रिय नेता, यो बिचमा हेर्दा अब मनमा छ मान्छेको कि अब गोपाल गुरुङलाई भोट दिने कि रुखछिनामा उता गएर वाम गठबन्धनलाई दिने, यो सङ्कीर्णता छ मनमा मान्छेको सोच छ, भन्नुहोस् अब किन गोपाल गुरुङलाई नै भोट दिने? 1, 2, 3
होइन, जनताले गरेको निर्णय मलाई सर्वोपरि र सर्वस्वीकार्य छ, त्यस कारणले मैले जनताले मलाई नै दिनुपर्छ भन्ने मेरो मानेर छैन। मैले ताराजीले जित्नु भयो भने मेरो धेरै ज्यादा गुनासो छैन, र मैले जित्नुपर्छ भन्ने मेरो 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 मान्यता हो, तर मेरो मान्यतालाई जनताले स्वीकार गरेन भने त म कसरी हुन्छ त? म जित्छु भन्ने दृढता साथ जनताले मलाई जिताउनु पर्यो भन्ने आग्रह गर्छु।
जित्ने आधार के त यहाँको, जित्ने आधार के गोपाल गुरुङजी?
जित्ने आधार त हामी लोकतन्त्रवादी मान्छेहरू, हामीले जित्यो भने जनताको कुराहरूलाई हामी सहज तरिका सुनेर जनताप्रति कुरा विचार लाग्ने पार्टी होइन नि। मैले शेरबहादुर दाईको नेतृत्व छ यहाँ, उहाँ देशको प्रधानमन्त्री हुनुहुन्छ, मैले जित्यो भने विकास छिटो हुनसक्छ भन्ने मेरो मान्यता छ, किनभने मेरो नेता प्रधानमन्त्री बन्ने सम्भावना बढी भएको र प्रधानमन्त्री हुनुहुन्छ र प्रधानमन्त्रीको पार्टीको कार्यकर्ता भएको हुनाले विकास अलिकति छिटो दिन सक्छु कि भन्ने मेरो बुझाइ रहेको छ।
थ्याङ्क यू सो मच, यहाँलाई धेरै धेरै शुभकामना छ गोपाल गुरुङजी, यहाँ जित्नुहोस् प्रदेश सभाको लागि। थ्याङ्क यू सो मच, थ्याङ्क यू गोपाल गुरुङजी, पक्कै पनि हामी भेट्छौँ होइन, एमएलए बन्नुहुन्छ प्रदेशको राजधानीमा, पक्कै पनि तपाईँ कहाँ पुग्नेछु म अन्तर्वार्ता लिन, बारम्बार हामी तपाईँहरूलाई घसघचाइरहनेछौँ, तपाईँहरूले काम गर्नुपर्छ, जनताको लागि काम गर्नुपर्छ। थ्याङ्क यू सो मच समय दिनुभयो गोपालजी। लाइभ हो, लाइभ हो गोपाल गुरुङजी, थ्याङ्क यू सो मच, जनताले सुनेका छन् होइन, मूल्याङ्कन गर्छन्, थ्याङ्क यू सो मच, यहाँलाई धेरै धेरै शुभकामना छ, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्क हुनुहुन्थ्यो कञ्चनपुर क्षेत्र नम्बर 1 प्रदेश सभा नम्बर 1 जो उम्मेदवारी दिनुभएका नेपाली काङ्ग्रेसका प्रभावशाली नेता गोपाल गुरुङसँग हामीले कुराकानी गर्यौँ भने, अब हामी एकैछिन ब्रेकमा जान्छौँ, ब्रेकपछि हामी प्रभावशाली नेता नेकपा एमाले वाम गठबन्धनका उम्मेद्वार तारालामा तामाङसँग हामी प्रत्यक्ष कुराकानी गर्छौँ, उहाँको एजेन्डा विचार प्रस्तुत गर्छौँ। यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु।
हाम्रो अनिल दाजुले नयाँ मोबाइल किन्नु भएको छ, खै खै हेरौँ,
किन्न त किनियो तर ब्याट्री
बोल्दा मेरो अनुकूलमा बोल्छु होइन, अरूले बोल्दा अरूको अनुकूलमा बोल्छ। यो प्रदेशको संविधानले नै अब सरकारले अहिलेसम्म तोकिराखेको छैन, यो प्रदेश सभाको पहिलो बैठकले निर्णय गर्ने भनेर
मैले भने नि प्रदेश सभाको पहिलो मिटिङ कन्फर्म पहिलो या दोस्रो मिटिङले तपाईँहरूको यो प्रस्ताव र नाम र प्रदेशको राजधानी क्लियर हुन्छ होइन यो दुईवटा कुरा गरिरहँदा तपाईँ भोलि त्यहाँ प्रतिनिधि गर्दा कन्फर्म तपाईँहरू प्रतिनिधि गर्नुहुन्छ सम्भवतः त्यहाँको मलाई म्यासेज प्राप्त भएछ अलि अगाडि हुनुहुन्छ तपाईँ यो हेर्दा तपाईँ बोल्ने कि नबोल्ने तपाईँको राजधानीको विषय तपाईँ प्राथमिकतामा राख्ने कि नराख्ने एमएलएजी भोलि बनेपछि
बनेपछि त बनाउनै पर्छ बोलिहाल्छ नि
त्यही त कहाँ बनाउने भन्नुहोस् न त आज
अहिले मैले कसरी भनौँ त मैले ठ्याक्कै यो भनेर अहिले सरकारले कहाँ बनाउँदैछ मैले दिपायलमा बनाउने रे भन्ने हल्ला सुन्दैछु होइन अनि कसै कसैले है डडलधुरामा बनाउने भन्ने हल्ला पनि आइरहेछ तर यहाँ जनसङ्ख्या सबैलाई हेर्दा ऊ के भन्छ यो यहाँको भौगोलिक परिस्थिति सबैको भावना समेट्ने गर्ने हो भने अहिले यो के अरे ठ्याक्कै यहाँ भन्न सक्ने स्थिति छैन तर सबै समेट्न सक्ने भनेको यो डडेलधुरा र कैलालीको बिचतिर राम्रो हुन्छ होला जस्तो लाग्छ
भनेपछि भित्र गएपछि ताली पड्काउनु त होला नि होइन तारालामाजी भोलि
कहाँको ताली
संसद भवनभित्र पुग्ने अनि ताली बजाउने सबैले पास गर्ने जा भन्छ त्यही हुन्छ तपाईँसँग योजना छैन त्यसो भए प्रदेशका लागि
किन छैन मेरो छ नि
कहाँ बनाउने भन्नुहोस् न त राजधानी मैले सबैलाई भनेको छु उहाँहरूले सबैले आफ्नो क्षेत्र भन्दै हुनुहुन्छ धेरैले कैलाली भन्दै हुनुहुन्छ तपाईँको कहाँ छ भन्नुहोस् न आज
होइन मैले भने नि त डडलधुरा र कैलालीको बिचतिर भयङ्कर राम्रो हुन्छ सबै दृष्टिले नत्र भने तपाईँको त्यही अतरिया कृष्णपुर यो हाम्रो छ नि गोदावारीको आसपास यही क्षेत्र बहुत उपयुक्त ठाउँ हो तर मैले हेर्दाखेरि अलिकति माथि नै बनाउँदा
राम्रो हुन्छ भन्ने यहाँको विश्लेषण व्याख्या हो ल ठिक छ अब तारालामा तामाङजी धेरैको मनमा शङ्का छ यो प्रश्न मैले यहाँलाई सोध्नै पर्छ यसपटक वाम गठबन्धनको सूर्य चिन्हलाई भोट दिने कि नदिने काङ्ग्रेसको दिने कि नदिने उता गएर ताराजुलाई दिने कि नदिने यो मनमा सङ्कोच छ जनताहरूको बिचमा किन तारालामा तामाङलाई नै भोट दिने एक दुई तिन भन्नुहोस्
अब म विगत बाल्यकालदेखि नै म यही क्षेत्रको बासिन्दा हुँ यही क्षेत्रमा बसोबास गरिराखेको हुनाले र मैले स्पष्ट यो क्षेत्रको विकास गर्न र यहाँको जनतालाई विकास सँगसँगै उत्पादनसँग पनि जोड्न तपाईँ विकास गरेर विकास गऱ्यो भने त्यो उत्पादनसँग जोडिएन भने जनताको बिल्ली बास भएको धेरै ठाउँको उदाहरणहरू पनि छन् उहाँहरूलाई उत्पादनसँग जोड्न अनि सुविधा खोज्न सहर धाउने होइन सुविधालाई जनताको घर दैलोमा ल्याउने सक्नुपर्छ म आफूलाई अहिलेसम्म यहाँका जनताहरूले मलाई जनताहरूले एकजना इमान्दार कार्यकर्ता राजनीतिक कार्यकर्ताको हैसियतले मलाई प्रदेश सभाको निर्वाचनमा पुर्याउँछ भन्ने मलाई विश्वास छ र अर्को चाहिँ वामपन्थीहरू स्वत जनताको काम गर्ने प्रगतिशील काम गर्ने गरिखाने वर्गको श्रमजीवी जनताको पक्षमा काम गर्ने भएको हुनाले समग्र सात नम्बर प्रदेशलाई समृद्ध सात नम्बर प्रदेश र कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर एकको प्रदेश सभा एकको समग्र विकास र जनतालाई उत्पादनसँग जोड्नको लागि मेरो उम्मेदवारी भएको कारणले जनताले मलाई भोट दिनुहुन्छ भोट दिएर मलाई प्रदेश सभाको सांसद प्रदेश सभाको सदस्य बनाउनु हुनेछ भन्ने एकदम विश्वास छ मलाई
थ्याङ्क यू सो मच ताराजी थ्याङ्क यू सो मच यहाँलाई धेरै धेरै बधाई शुभकामना छ अग्रिम रूपमा यहाँलाई होइन समय दिनुभयो आभार व्यक्त गर्छु
धन्यवाद
थ्याङ्क यू सो मच कमरेड थ्याङ्क यू सो मच यतिखेर हामीसँग हुनुहुन्थ्यो नेकपा एमालेका कञ्चनपुर जिल्ला अध्यक्ष तारालामा तामाङ हुनुहुन्थ्यो हामीसँग प्रत्यक्ष रूपमा हामीले प्रदेश सभाको कञ्चनपुर क्षेत्र नम्बर एकको विषयमा रहेर कुराकानी गऱ्यौँ भोलि हामी फेरि अर्को विषयमा कुराकानी गर्छौँ अर्को क्षेत्रका विषयमा हामी कुराकानी गर्छौँ हरेक क्षेत्र हामी पुग्दैछौँ त्यहाँका जनताको भोइस पनि हामी एकै दिनमा लिन्छौँ एक दुई दिनमा त्यसपछि हामी कुराकानी पनि गर्छौँ प्राविधिक रूपमा मुकेशजीलाई धेरै धेरै धन्यवाद दिँदै आजलाई कार्यक्रमबाट मनोराज थानु पनि भोलिसम्मलाई बिदा माग्छु हवस् त नमस्कार